अतिथि देवो भव।
नमस्कार, अनि तपाईँलाई हार्दिक स्वागत छ कार्यक्रम अतिथि देवो भवमा। म लक्ष्मी पौडेल। हामी कार्यक्रम अतिथि देवो भवमा कुनै एकजना अतिथिसँग उहाँको जीवनको अन्तरङ्ग कुराकानी गर्ने गर्दछौँ। आजको हाम्रो अतिथि हुनुहुन्छ नेपालमै पहिलो पटक महिला महिला बीचको विभेद अन्त्यको उद्घोष गर्दै विधवा महिलाको पक्षमा 2061 साल फागुन 15 गते सुरु भएको रातो अभियानकी नेतृत्वकर्ता संयोजक 44 वर्षीय लक्ष्मी भट्टराई। सोही दिन गठित नारी कल्याण एकल महिला पैरवी मञ्चकी अध्यक्ष भट्टराईसँगको कुराकानीको सुरुवातमा मैले बाल्यकालको ट्याएकी छु।
आमा हुनुहुन्थ्यो, बुवा सानैमा हामीले देख्नै पाइएन, थाहै पाइएन। तिनजना दिदी बहिनी र एकजना दाई मात्रै हुनुहुन्थ्यो। दिदीको सानैमा विवाह भयो, एकदमै सानैमा। दाई पढ्नतिर लाग्ने, व्यवहारिक रूपमा चाहिँ आमाको सहयोगको रूपमा म थिएँ। हजुर, 17 वर्षमा विवाह भयो। मेरो विवाह काउसदीमा भएको, काउसदीमा विवाह भयो। म धेरै समय त्यहाँ बसिनँ। 48 सालको असारको अन्तिम मसान्ततिर विवाह भयो। विवाह भइसकेपछि 50 सालको साउनमा श्रीमानको मृत्यु भयो। बाबु पनि 1 वर्षको थियो। 50 साल साउन 16 गते शनिबारको दिन थियो। काठमाडौँबाट आउने प्लेन सोलीगुप्टीमा दुर्घटना भएर श्रीमानको मृत्यु भएको। मेरो हस्बेन्ड चाहिँ भैरवमा आफ्नै व्यवसाय गर्नुहुन्थ्यो। म काउसदी बस्थेँ, कहिले कहिले काउसदी, कहिले कहिले गइरहेको। लाग्छ मलाई दिनै गर्ने भने 1 महिना 30 दिन सायद सँगै बस्यो होला। चस्मा पसल थियो हाम्रो, त्यो पसलको सामान लिन जाँदाखेरि कृष्णभीरको बाटो चाहिँ बिग्रेर प्लेनमा आउने क्रममा त्यो दुर्घटना भएको।
तपाईँ 19 वर्षको हुनुहुन्छ, सानो बाबु काखमा छ, कस्तो थियो अवस्था त्यतिखेर? चाहिँ कसरी चाहिँ आफूलाई डरो बनाउनु भयो, कसरी अगाडि बढ्नुभयो?
19 वर्षको उमेर अहिले सोच्दाखेरि त बच्चै जस्तो हो, होइन? श्रीमानको मृत्यु भयो, त्यो कल्पना कसैले गरेको नै थिएन। त्यति बेला केही सोच्न सक्ने अवस्थै थिएन। अब जिन्दगी त आफ्नो जिन्दगी फेरि यो अवस्थामा आइएला भन्ने कुनै दिनमा कल्पना पनि गरिएको थिएन। अहिले यो दिनमा यसरी हिँडौँला, यसरी बोलाउँला, यसरी एउटा कुनै ठाउँमा कुनै सङ्घ संस्थामा नेतृत्व गरेर बसला भन्ने त कल्पना पनि गरिएको थिएन। आफ्नै जिन्दगी नै छैन भन्ने जस्तो लाग्थ्यो। धेरै समय लाग्यो, बिस्तार 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 आफूलाई भन्दा पनि बच्चाको भविष्यलाई हेर्दै गर्दा आफूलाई बिर्सिँदो रहेछ।
घर परिवारले हेर्ने दृष्टिकोण, समुदायले हेर्ने दृष्टिकोण कस्तो थियो?
घर परिवारबाट पनि माया गर्नुहुन्थ्यो, अब उमेर पनि सानै छ भनेर माया गर्नुहुन्थ्यो। कतिपय त्यो गरेको कुराहरू पनि मैले बुझ्थिनँ कि जस्तो पनि लाग्छ अहिले सोच्दा, होइन? म समाजसँग नजिक हुनै सकिनँ। त्यो समाजले गरेको त्यो तृष्णा, त्यो अवहेलना, त्यो व्यवहार, हिजो खालको जुन मेरो आमाले भोगेका कुराहरूसँग पनि म जोडिन्थेँ। त्यो व्यवहारले मलाई अप्ठ्यारो पार्छैन रे, यो समाजबाट मैले केही सुन्न पर्यो, मलाई त्यस्तो खालको केही अप्ठ्यारो कुराहरू चाहिँ कसैले सुनायो भने मैले के गर्छु भने म कहिले पनि समाजको अगाडि र नजिकै भइनँ। म केही वर्ष म नजिक हुने त्यो मैले हिम्मतै गरिनँ, त्यो आँटै गरिनँ। म एकदमै एक्लो, मैले कति पटक मलाई याद छ सँगै पढेको साथीहरूसँग भेट्दाखेरि मैले नदेखेँ जस्तो गरेर म हिँडेकी, देखेर पनि नबोल्या हो त्यो पक्का पनि। मैले उहाँहरूले मलाई नदेखिदिए हुन्थ्यो, मसँग नभेट्दै हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्थ्यो। आश्रय खोज्दै जाँदाखेरि मान्छेले नजिकको मान्छे खोज्दो रहेछ। हुन त घरबाट पनि मैले त्यो टाढाको महसुस त मैले गरिनँ, तैपनि माइती भनेको चाहिँ मैले त्यो महसुस गरेँ। र मैले म पछि यहीँ आएर बसेँ, घर किनेँ। आर्थिक रूपमा पनि अब त्यति बेला त्यो अलिकति केही क्षतिपूर्ति दिएको थियो, त्यसले चाहिँ केही जग्गा जमिन किनेँ। र घरबाट पनि मेरो खुसीको लागि उहाँहरूले चाहिँ त्यो खालको कुनै पनि हस्तक्षेप गर्नु भएन। 50 सालमा त्यो घटना घट्यो, 51 सालमा चाहिँ म गैडाकोट आएर बसेको।
अनि आफ्नो जीवनयापन कसरी चलाउनु भयो?
गाह्रो निकै नै भयो, उमेर पनि त्यही थिएन, मेरो आफ्नो निर्णय गर्न सक्ने त्यो क्षमतै थिएन। मैले साइकल चलाएर फाइनेन्सहरूमा कलेक्सन गर्न पनि म हिँडेँ, छोरो पढाउन पनि। र एउटा के लाग्छ नि, म बढी महत्त्वकाङ्क्षी चाहिँ कहिल्यै भएन। मलाई यो चाहियो, त्यो चाहियो, मलाई यो पुगेन। सायद पैसा कमाउन र पैसालाई ठुलो देखेको भए म यो ठाउँमा हुन्थिनँ। मैले चाहिँ आम्दानीको स्रोत केही थिएन, त्यसै नै छोरालाई पढाएँ। अहिले बाबु अस्ट्रेलिया छ। कति ठाउँमा चाहिँ मैले आफ्नो विवाह भएछ भनेर पनि भन्थिन, उमेरले नै मान्छेले पत्याउने खालको उमेर पनि थियो त्यो भन्नु पर्दाखेरि। अहिले अब जसरी खुलेर बोलिन्छ त्यति बेला चाहिँ जुन कुरालाई चाहिँ आफूले चाहिँ कमजोर महसुस गरिन्छ नि त्यो कुरा चाहिँ एकदम खुलेर भन्न मान्छेले सक्दो रहेछ। म एकल छु भन्ने नै मैले एकदम आफूले कमजोर महसुस गर्थेँ नि। जुन खालको विधवा भन्ने शब्दले हिजो हाम्रो आमाहरूलाई विधवा भएकै कारणले एउटा चाहिँ शुभ कार्यमा जानु हुँदैन, श्रीमानको मृत्यु हुँदाखेरि लगाइने लान्छडाहरू, यो विधवा भन्ने शब्दमा धेरै जोडिएको छ।
61 सालमा आएर तपाईँ रातो अभियान पनि चलाउनु भयो, फागुन 15 कुरा थियो। रातो अभियान चलाउनेसम्म चाहिँ कसरी हुनुभयो कि बाहिर साथीहरूले बोलाउँदा पनि नबोलिकन हिँड्ने?
लक्ष्मी, मैले त्यो कुरा कल्पना गर्दाखेरि मेरो सपना हो त्यो एउटा। मैले जहिले पनि बेलुका सुत्ने बेलामा मैले जसरी 61 सालमा चाहिँ रातो अभियान त्यो मान्छेको भेला त्यहाँ आएका पत्रकारहरू मिडियाकर्मीहरू र जसरी त्यहाँको उपस्थिति रह्यो त्यो मेरो असाध्यै मेरो सपना यथार्थ भएको मैले त्यो फागुन 15 गतिलाई मान्छु। मैले कसैलाई भन्न पनि सक्थिनँ यो कुरा, किन भन्दाखेरि आत्मबल र आत्मविश्वास बढाउने अभियान हो यो। यो रातो अभियान भनेको आत्मबल र आत्मविश्वास बढाएर महिलाहरूलाई महिलाको स्थानमा पुर्याउने। अझै मैलै भएर लड्नु त धेरै बाँकी छ, महिला महिला बीचको विभेद जुन छ। मलाई कस्तो लाग्यो, म एउटा स्कुलमा चाहिँ पढाउन जान्छु भनेर म गएँ। म जाँदाखेरि त्यो स्कुलमा म्याडमहरूले रातो साडी लगाउनु भएको त्यहाँको ड्रेस रहेछ त्यो, अनि म गेटबाटै फर्केँ। अब म त्यो रातो साडी लगाएर स्कुल पढाउने ड्रेस लगाएर म जान पनि सक्दिनँ। त्यसपछि मैले चाहिँ म भिन्न भएर म्याडमहरूको माझमा बस्दा पनि सधैँभरि मलाई चाहिँ त्यो खिन्नता हुन्छ भनेर म फर्केँ। अनि त्यो दिनमा झन् मैले यति सोचेँ, यो रातो लगाउन किन नहुने, सबै महिलाहरू समान हुन किन नहुने भन्ने मलाई लाग्यो। यो रातो अभियान कुनै शृङ्गार कुनै सौन्दर्यसँग जोडिएको मात्रै होइन, यो चाहिँ आत्मविश्वास आत्मबल र महिलाहरूलाई चाहिँ समान भएर हिँड्ने एउटा पाटो हो भनेर चाहिँ 61 सालमा रातो अभियानको कुरा चाहिँ मैले अगाडि लिएर आएँ। त्यहाँ धेरैजनाले सपोर्ट पनि गर्नुभयो र गर्न हुँदैन चलिआएको परम्परा हो भन्ने पनि त्यत्तिकै धेरै हुनुहुन्थ्यो। हामीलाई सहमतिबाट एउटा चाहिँ कार्यक्रम सञ्चालन भइरहेको थियो, सञ्चालन पहिलो विशाद छिर्ता क्लास भनेर चाहिँ एउटा चाहिँ एक एक हप्ताको कार्यक्रम थियो, एक एक हप्तामा गर्थ्यौँ। हामीले एक एक हप्तामा एक एकवटा सवाल बनाएर काम गर्दाखेरि यो चाहिँ लगभग दोस्रो तेस्रो हप्ताको सवाल हो मैले राखिसकेपछि, अनि हामीलाई काम गर्न पनि सजिलो भयो। एकल महिला अभिनन्दन कार्यक्रम गर्ने भनेर अनि त्यसपछि कानुनविदहरूसँग गएर सोध्यौँ, धर्मविदहरूसँग गएर सोध्यौँ के छ त भनेर सोद्धाखेरि यसमा केही पनि छैन, एउटा सामाजिक मूल्य मान्यतालाई चाहिँ एउटा सामाजिक चलन चल्तीलाई चाहिँ यो अगाडि बढ्दै गएर एउटा संस्कारको रूपमा चाहिँ आएको यो खालको कुराहरू केही पनि छैन भन्ने कुरा भयो। त्यसपछि चाहिँ 61 साल फागुन 15 गते गैडाकोट साबिक गाविस थियो, गाविसभित्र 208 एकल महिलाहरूले रातो लगायौँ, जसलाई आफ्नै अभिभावक आफ्नै छोराछोरीको हातबाट रातो लगाउने कार्यक्रम राखियो। हाम्रै नेतृत्वमा हामीले धेरै ठाउँमा गएर यो अभियान चलायौँ।
मेती महाकाली उस पनि गर्नुभयो त्यति,
हजुर हामीले गर्नुभयो, हजुर
ती महिलाहरूलाई रङ्गहीनबाट हुम्केर रङ्गमा आऊ रङ्गीन बन तिम्रो दुनियाँ छ भनेर।
त्यति बेला कस्तो थियो भने अब विभिन्न पत्रिकामा विभिन्न मिडियामा धेरै कुरा आइसकेपछि उहाँहरूले हामीलाई खोज्नु, हामीले कतै पनि यो कुरालाई चाहिँ सल्लाह लिने कसरी गर्ने भन्ने कुरै भएन। एउटा नेपालमै पहिलो पटक औपचारिक रूपमा है व्यक्तिगत रूपमा कसैले कसैलाई घरबाट छुट दिने कुराहरू त्यो थियो, त्यही पनि त्यति खुल्न पाउनु भएको त कोही पनि थिएन। औपचारिक रूपमा नेपालमै पहिलो पटक चाहिँ एउटा अभियानकै रूपमा गरिएको चाहिँ गैडाकोटबाट हो। अब उहाँहरूले धेरै कुरा आइसकेपछि ल हामी पनि यहाँ गर्छौँ, तपाईँहरू आइदिन पर्यो, हामीले कसरी गर्ने भनेर भनिसकेपछि हामी पश्चिम पूर्वतिर हामी गयौँ।
त्यतिखेरै एकल महिला परिवार मञ्च पनि गठन भइसकेको थियो,
हामीले त्यही दिनमा गठन गऱ्यौँ। 15 गते नै कस्तो भयो भने 15 गते नै हामीले घोषणा गऱ्यौँ एकल महिला परिवार मञ्च, नारी कल्याण एकल महिला परिवार मञ्च भनेर चाहिँ हामीले घोषणा गऱ्यौँ।
तपाईँ त्यसभन्दा अगाडि नै नारी कल्याण बचत तथा ऋण सहकारी संस्थामा पनि हुनुहुन्थ्यो?
म थिएँ, मैले नारी कल्याण बचत तथा ऋण सहकारी संस्था हामीले स्थापना गरेको सहकारी संस्था हो, मेरो पहिलो म बाहिर निस्केको त्यो संस्था बाट हो। त्यति बेला म चाहिँ लेखा समितिमा रहेर काम गरेँ, लेखा समितिको संयोजकमा रहेर काम गरेँ, अनि धेरै वर्ष म सचिव रहेर काम गरेँ। त्यही नारी कल्याण को कार्यक्रममा मेरो सहभागिताले यो अभियान चाहिँ त्यसरी आयो। सायद म हुन्थिनँ भने भनिन्छ नि जसको सवाल उसको नेतृत्व, नभए एकल महिला भनेर कसलाई पो पिर परेको थियो र कसले नै यो सवाल उठाइदिनुहुन्थ्यो होला सायद। साथीहरूले अलिकति यसलाई अगाडि ल्याउनु पर्छ, अलिकति नैराश्यता जीवनबाट बाहिर ल्याउनु पर्छ भन्ने साथीहरू पनि हुनुहुन्थ्यो, बस्नुपर्छ भन्दै, तर पनि मलाई खुसी लाग्थेन त्यो टिममा गएर बस्दा कार्यक्रम गर्दा। मैले जहिले पनि आफूलाई फरक देखिरहन्थेँ। त्यो अभियानबाट मैले असाध्यै आफूलाई सफल भएको महसुस गर्छु मैले। मलाई तेरो सबैभन्दा खुसीको दिन कुन हो भन्यो भने मैले फागुन 15 गते भनेर सम्झिनुपर्छ त्यो लाग्छ मलाई, किन भन्दाखेरि मान्छेलाई समस्या पर्छ, समस्याको समाधान हुँदाखेरि ठुलो जित महसुस हुन्छ नि.
30 वर्षको केटीले तत्कालीन 35 जना महिलाहरूलाई जम्मा गरेर यहाँका 208 महिलालाई एक गरेर तिनीहरूलाई रातो लगाएर फेरि त्यसलाई देशव्यापी गर्नु भनेको.
अहिले मेरो छोरा 25 वर्षको भयो, मैले बच्चा देख्छु. 19 वर्षबाट 30 वर्षको हुँदासम्म 11 वर्ष त मेरो लागि असत त्यही लामो पिरियड भयो. त्यसपछि पनि मैले मेरो दाइले पढ्नुपर्छ भनेर चाहिँ भन्नुभयो. म वीरेन्द्र क्याम्पस जान्थेँ. मेरो जाँदाखेरि मलाई कहिल्यै त्यो मेरो पढाइतिर ध्यानै भएन कि. म त्यो यस्तो लाग्थ्यो, कता जाम भन्थ्यो कि साथीहरूले. घुम्न अब रमाइलो त्यही त हो भन्थे. तर मलाई कहिल्यै पनि त्यो भएन कि म कति बेला घरै फर्क्यौँ, कति बेला मलाई घरै फर्क्यौँ जस्तो मात्रै हुन्थ्यो. त्यो 11 वर्ष त्यो बिचको पिरियड त मेरो लागि त मैले 100 वर्ष पार गरेँ जस्तो मलाई त्यो अहिले सम्झिँदाखेरि पनि मलाई त्यस्तो लाग्छ कि मैले भगवान् मलाई छिट्टै 40 वर्ष पुर्याइदेऊ भन्न मैले चाहिँ प्रार्थना पनि गरेँ कि. 40 वर्ष भएपछि त म बुढी हुन्छु नि त, त्यस्तो पनि आयो कि मलाई. जब कि म 19 वर्षको थिएँ.
जीवनमा सबैभन्दा पीडाका बीच पनि पीडा हुन्छ नि.
बुवा हुनु भएन, बुवा भनेर त चिन्न पनि पाइएन. विवाहको कुराले नि मलाई कहिले कहिले बिझाउँछ. किन भन्दाखेरि म केही पढ्थेँ, केही गर्थेँ. 17 वर्षको उमेर भनेको त सानो उमेर हो होइन. त्यो घटनाले पनि त अब जिन्दगीभरकै त्यो बिर्सिनै नसक्ने एउटा घाउ हो. त्यो घटनाले पनि त्यस्तो गर्छ भने. अर्को चाहिँ छोरा, मेरो छोरा 25 वर्षको भयो, अहिले बाहिर छ. मलाई छोरा विदेश पठाउनु साह्रै गाह्रो भयो. मलाई एउटा छोरा मसँगै राख्न मन थियो. तर कस्तो छ भने यो राजनीति परिवेश, यो अहिलेको सामाजिक मूल्य मान्यता, यी सबै कुराले मैले हुन त मैले नेपालमै छोरालाई बोलाउँछु, आऊ पनि भनिरहेको छु, बाबु पनि आउँछ. फेरि एउटा आमा एउटा छोरा म जस्ता कहीँ हुनुहुन्छ छुट्टिएर बस्ने परिस्थिति. किन भन्दाखेरि यो राजनीतिक कारण हो, देशको राजनीतिक अस्थिरता. सन्तानहरूसँग छुट्टिएर कुनै आमाहरू बस्न नपरोस्.
जीवनमा सबैभन्दा खुसीको पल चाहिँ
15 गते मलाई आज मेरो जन्मदिन. तर मलाई त्यो मेरो जन्मदिन अहिले विभिन्न खालको मिडिया सामाजिक सञ्जालले गर्दाखेरि मेरो जन्मदिन भनेर सबैतिर थाहा हुन्छ नि. त्यो कुरा भन्दा पनि मलाई 15 गते नै मेरो जन्मदिन, म पुनर्जन्म लिएको दिन जस्तो चाहिँ मलाई लाग्छ कि. मेरो पुनर्जन्म हो जस्तो लाग्छ कि. मैले यसरी हिम्मत गरेर अगाडि बढेर हिँडौला बोलाउँला साथीभाइ समाजसँग भन्ने चाहिँ लाग्थेन. त्यो 15 गते चाहिँ एउटा समस्याको ठुलो समाधान भएको दिन. त्यति बेला कस्तो खुसी लाग्छ. बिहानमा कार्यक्रम मैले सञ्चालन गरेको थिएँ, पहिलो कार्यक्रम हो. मलाई अहिले त्यो रेकर्ड हेर्दाखेरि पनि कता कता रमाइलो पनि लाग्छ. पछि मेरो एकजना साथी बिमला खनाल हुनुहुन्छ, उहाँले चाहिँ मलाई सपोर्ट गरेर मैले पहिला चाहिँ हाम्रो अलिकति ज्येष्ठ दिदीहरूबाट चाहिँ 5 जना दिदीहरूले चाहिँ रातो टिका लगाउनु भयो. त्यसपछि मेरो पालोमा अब लक्ष्मीको पालो भन्दाखेरि सबैले ओहो एकल हो भनेर भन्नुभयो अरे कि. त्यहाँबाट उहाँ पनि एकल हो भनेर त्यो भयो अरे कि. मैले कार्यक्रम चलाउँदै गर्दाखेरि मलाई एकल हो भन्ने नै कसैले पनि लागेकै थिएन. मैले चाहिँ लगाउनु त निरो साइड लगाएको थिएँ. म एकल भएर एउटा रातो भन्ने कुनै ठाउँमा नपरेर पारिन होला मैले 11 वर्ष कुनै ठाउँमा पारिनँ कि. म निलो लगाएर हिँड्थेँ अनि त्यो दिनमा मैले निलो साड लगाएको थिएँ. अनि त्यसपछि आउँदाखेरि मेरो छोरा आयो. मलाई असाध्यै मलाई रुन मन लाग्यो. विगतका कुराहरू सम्झेँ होइन. त्यो कार्यक्रम चलाएको छ, मलाई असाध्यै कता कता त्यो सबै कुराहरू यादहरू पनि आयो. मेरो सानो बच्चा अगाडि आएर मलाई टिका लाग्दाखेरि नरमाइलो मलाई नै लाग्यो होइन. अहिले सम्झिँदाखेरि पनि मेरो आँखाबाट आँसु आउँछ. त्यो कुराहरू सानो थियो. छोरा यति खुसी भयो, उसले बुझेकै थिएन. तर पनि त्यो माहौल, त्यो अभियान, त्यो रातो लगाउने कार्यक्रममा मेरो छोरा अगाडि आएर फेरि कस्तो भने सबै ठाउँमा बन्द थियो. त्यति बेला चाहिँ सङ्कटकालीन अवस्था थियो. बन्द हुँदाखेरि साइकल पनि बन्द थियो. मेरो घरबाट आउने भनेर सबैजना भन्दाखेरि त्यो बन्दको कारणले आउन पाउनु भएन. अब अहिले जस्तो फोन सम्पर्क त्यस्तो केही पनि थिएन. अनि मेरो छोरा त्यहाँ अगाडि आउँदाखेरि मलाई चाहिँ असाध्यै त्यो एउटा कता त्यो सबै कुराहरू सम्झेँ. कतै खुसी पनि लाग्यो, धेरै दुःख पनि लाग्यो. एउटा छोराले चाहिँ मलाई रातो लगाइदिएछ भन्दाखेरि दुःख पनि लाग्यो. सबैजनाले अब रातो कपडाहरू दिने, रातो चुराहरू दिने सबै भयो. मैले त्यहीँ एकछिनमै रातो कपडा लगाएँ. त्यसपछि मलाई त्यो सबले त्यो रिक्वेस्ट गर्नुभयो, ल तपाईँले फेर्नुहोस् भन्नुभयो. कुर्ता सुरुवाल सिडारै ल्याइदिनु भएको रहेछ. मैले रातो कपडा लगाएर त्यो गाविस, त्यति बेला गाविसबाट म रातो कपडा लगाएर घर गएँ. अनि सबैले के त्यो नयाँ दुलै जस्तो त्यो हुन्छ नि त्यो खालको माहौल, खुसी लाग्यो. अनि त्यसपछि छुट्टै खालको हिम्मत हेर्नु, छुट्टै खालको. अनि एउटा त आफ्नो नेतृत्व र आफूले हिजोदेखि देखेका सपनाहरू पुरा गरेँ. म माथि छुट्टै विश्वास भयो, आफैमाथि आफैले मैले छुट्टै विश्वास, छुट्टै खालको आत्मबल मसँग बढेर आयो. त्यो दिन सम्झिँदाखेरि असाध्यै खुसी लाग्छ, हिम्मत गरिएछ भन्ने लाग्छ. ठुलो आँट गरिरहेछ हामीले त. ओहो सानो रहेछ अहिले. त्यति बेला हामीलाई चाहिँ 10 जना महिला आएर रातो लगायो भने हामी सफल भयौँ. हामीले त्यो सोचेका थियौँ. 208 जना महिलाहरू आफ्नै अभिभावकको हातबाट त्यसरी चाहिँ अभिनन्दित हुनुभयो. अहिले लाग्छ कि मलाई अहिले सम्झिँदाखेरि फेरि त्यो सम्झिँदा नि कार्य लाग्छ, ठुलो हिम्मत र ठुलो आँट गरेर रहेछ नि त हामीले.
उहाँ हुनुहुन्थ्यो एकल महिलाहरूका लागि सुरु भएको रातो अभियानकी संयोजक नेतृत्वकर्ता 44 वर्षीय लक्ष्मी भट्टराई. उहाँसँगको कुराकानीसँगै आजका लागि कार्यक्रम अतिथि देवो भवको निर्धारित समय सकिएको छ. लक्ष्मी पौडेल बिदा हुन्छु. नमस्कार.